नेपाल दर्पणमा साथी रोबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसद र प्रदेश सभाको चुनावपछि मात्र स्थानीय चुनाव गर्न मधेसी मोर्चाको माग। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्नेमा सांसदहरूको जोड।
आयोगले आफ्नो मनखुसी आधारमा रिपोर्ट दिएको अवस्था रहेको छ, त्यो रिपोर्टलाई पुनरावलोकन गरियोस् भन्ने म प्रस्ताव राख्न चाहन्छु।
उच्च अदालतमा 80 न्यायाधीश नियुक्तिका लागि सिफारिश। दलको भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै राप्रपाको आपत्ति, बारको पनि विरोध।
काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्न अब ड्रोन क्यामेराको प्रयोग गरिने। ट्राफिक जाम हटाउन र सुरक्षा व्यवस्था कायम राख्न सहज हुने विश्वास।
यसको भिडियो फुटेजबाट हामीले सबै कुरा हेर्न सक्ने भएको कारणले गर्दाखेरि त्यो एउटा एडभान्टेज हुन्छ पुलिसलाई।
दक्षिण पूर्वी एसियामा सन् 2030 सम्ममा वायु प्रदूषणका कारण हुने मृत्यु 3 गुणा बढ्ने। ऊर्जाका लागि कोइलाको प्रयोग नै वायु प्रदूषणको मुख्य कारण।
र संकटा क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलको फाइनलमा।
यो माघे संक्रान्ति चन्द्रगिरीमा दीपक भद्राचार्य र ब्यान्डको प्रस्तुति, कार्टुन क्रूज का उत्कृष्ट नृत्यहरू, कमेडियन मजिसियन महादेव त्रिपाठी को प्रस्तुति, माघे संक्रांति को लहर, चन्द्रगिरी को रहर। सपरिवार पाल्नुहोस्, बाल बच्चाका लागि फेस पेन्टिङ बिग बबल्स देखि मस्कोटहरूसँगको विशेष रमाइलो पलका लागि यो माघे संक्रान्ति चन्द्रगिरीमा भालेश्वर महादेवको दर्शन सँगै दीपक भद्राचार्य र ब्यान्डको प्रस्तुति। चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
नेपाल टेलिकम, नेपाल टेलिकम, सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ। नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई दवाब दिएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाका नेताहरूले संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म चुनावको वातावरण बन्न नसक्ने अडान राखेका हुन्। मोर्चाको दवाबपछि कांग्रेस र माओवादी पनि तत्काल चुनावको मिति घोषणा नगर्ने मनस्थितिमा पुगेका छन्। बैठकमा आफूहरूले संशोधन विधेयक पारित र निर्वाचनसँग सम्बन्धित कानून तयार भएपछि मात्रै मिति घोषणा गर्न प्रस्ताव गरेको र यसमा सत्तारूढ़ दल सहमत भएको बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले राजनैतिक सहमति गरेर छिट्टै संशोधन विधेयकमा छलफल हुने जानकारी दिनुभयो।
संविधान संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अगाडि बढ्नुपर्छ भनेर मधेसी मोर्चासँग अत्यन्त राम्रो सकारात्मक छलफल भएको छ। निर्वाचन सम्बन्धी विधेयकहरू पेश भएको छ संसदमा, निर्वाचन सम्बन्धी विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गराएर अनि त्यसपछि निर्वाचनको मिति घोषणा गर्ने भन्ने कुरा भएको छ।
मधेसी मोर्चाले आजको संसद बैठकमा संघीय संसद र प्रदेश सभाको चुनावपछि मात्र स्थानीय चुनाव गर्न माग गरेको छ। मोर्चाका तर्फबाट आजको संसद बैठकमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीय संसद र प्रदेश सभाको चुनावपछि मात्र स्थानीय चुनाव गर्न माग गर्नुभएको हो। यादवले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनले नागरिकको भावना नसमेटेकाले पुनरावलोकन गर्नुपर्ने माग गर्नुभयो। आयोगको प्रतिवेदन काठमाडौँमा बसेर बनाएकाले त्यसलाई कार्यान्वयन नगर्नु गर्न सरकारसँग उहाँले माग गर्नुभयो।
हामी के चाहन्छौँ भने पहिले केन्द्रको चुनाव होस्, प्रदेशको चुनाव होस् र प्रदेशले स्थानीय निकायको चुनाव गरोस्। त्यस कारण अहिले जसरी चुनावको लागि हेर्ने कुरा उठिएको छ, जसरी यो विधेयकहरू अगाडि बढाइएको छ, हामीले भनिरहेका छौँ, त्यसकारण मधेसमा पनि आन्दोलनको स्थिति छ। त्यसकारण आयोगको प्रतिवेदन बुझाएकोले यो देशमा झन विवाद समस्या अपुरो अधुरो छ, अपेगानी छ, यसलाई तुरन्त हेर्न सरकारले फिर्ता लिनुपर्दछ।
संसद बैठकमा बोल्ने अरू सांसदहरूले पनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न माग गरेका छन्। संसदमा कांग्रेस सांसद दीपक प्रसाद कुइकेल, एमाले सांसद पाँचकर्ण राई, कर्णबहादुर विक लगायतले जनप्रतिनिधिको सुझाव र जिल्ला प्राविधिक समितिले पठाएको प्रतिवेदन भन्दा बाहिर गएर आयोगले प्रतिवेदन तयार पारेको भन्दै सच्याउन माग गर्नुभएको हो। पुनर्संरचना आयोगलाई इलाकालाई समेत आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न मापदण्ड दिए पनि हचुवाका मा प्रतिवेदन तयार पारिएको सांसद कुइकेलको भनाई थियो।
जनताहरूले दिएको र जनस्तरबाट आएका सुझावहरूलाई लत्याउँदै आयोगले आफ्नो मनखुसी आधारमा आफ्नो विज्ञता प्रयोग गरेर रिपोर्ट दिएको अवस्था रहेको छ। त्यसले गर्दा त्यो रिपोर्टलाई पुनरावलोकन गरियोस् भन्ने म प्रस्ताव राख्न चाहन्छु। काठमाडौँ जिल्लामा 15 इलाका रहेको छ। हामीहरूले 11 नगरपालिका बनाउनका लागि सर्वदलीय संयन्त्र मार्फत प्रस्ताव गरेर आयोगमा पठायौं। आयोगले 9 मात्रै नगरपालिका गठन गरेको कुराहरू अगाडि आइरहेको छ। लावणे देश शंकरापुर नगरपालिकाको अहिले अस्तित्व मेटिने ढंगबाट आयोगले रिपोर्ट पेश गरेको आएको छ। त्यहाँका जनताहरू अहिले आन्दोलनमा लागिरहेको अवस्था छ।
न्याय परिषद बैठकले उच्च अदालतका लागि 80 न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। गैराति अबेरसम्म बसेको बैठकले 80 नाम सिफारिस गरेको हो। सिफारिस भएका न्यायाधीशहरूमा सहसचिव र विशिष्ट श्रेणीका 16, जिल्ला न्यायाधीशबाट 37 र नेपाल बार एसोसिएशनबाट 27 छन्। नियुक्तिप्रति असहमति जनाउँदै न्याय परिषदका सदस्य रामप्रसाद सिटौला र वरिष्ठतम न्यायाधीश वैजनाथ उपाध्याय बैठकमा सहभागी हुनुभएको थिएन। प्रधान न्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा परिषदका सदस्यहरू वैद्यनाथ उपाध्याय, रामप्रसाद सिटौला, पदम प्रसाद वैदिक र मन्त्री अजय शंकर नायक समेत उपस्थित बैठकले न्यायाधीश नियुक्तिका लागि अन्तिम नामावलीको टुंगो लगाएको थियो। नेपालको संविधान अनुसार न्याय परिषदको सिफारिश अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रावधान छ। 7 प्रदेशमा रहेका उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट गरी 80 न्यायाधीश नियुक्तिका लागि नाम सिफारिश भएको हो।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टीको भागबण्डाको आधारमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरिएको भन्दै आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले आज प्रेस विज्ञप्ति निकालेर राजनीतिक पार्टीको भागबण्डामा हुने नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यतालाई कायम राख्न नसक्ने उल्लेख छ। पार्टीले लोकतन्त्र, स्वच्छ र निष्पक्ष न्यायालय, न्यायाधीश नियुक्तिको निर्णय पुनर्विचार गर्न माग गरेको छ। त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीले पनि न्याय परिषदले गरेको न्यायाधीश नियुक्तिको निर्णयप्रति आपत्ति जनाएको छ। तमलोपाले न्यायाधीश नियुक्ति संविधानमा समावेशिताको प्रावधान विपरीत गरेको आरोप लगाएको छ। तमलोपाका प्रवक्ता विमल प्रसाद श्रीवास्तवले यस्तो निर्णयले लोकतन्त्र र समावेशी न्यायतन्त्रलाई कमजोर पार्ने विचार व्यक्त गर्नुभयो।
नेपाल बार एसोसिएशनले पनि न्याय परिषदले उच्च अदालतमा गरेको न्यायाधीश नियुक्तिको सिफारिशप्रति विरोध जनाएको छ। बारले आज विज्ञप्ति निकालेर परिषदका 2 सदस्यको अनुपस्थितिमा न्यायाधीश नियुक्ति गरिएको भन्दै विरोध जनाएको हो। हठात मानसिकताबाट मध्यरातमा परिषदले नियुक्तिको सिफारिश गरेको भन्दै कानून व्यवसायीबाट 50% नियुक्ति हुनुपर्ने भनिए पनि परिषदले आफ्नो मागको व्यवस्था गरेको बारले बताएको छ। संविधानको धारा 140 न्याय परिषद ऐन अतिरिक्त समावेशी र समानुपातिक नियुक्तिको अवधारणा विपरीत न्यायाधीश नियुक्ति भएको बारको दावी छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित 5 स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ। मन्त्रालय नेतृत्वको अनुगमन टोलीले काठमाडौँका 4 र ललितपुरका 1 स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको हो। काठमाडौँको मीन भवनमा रहेको जागरण क्लिनिक, एसआरडी डायग्नोस्टिक लगायत अरू 2 र ललितपुरको जावलाखेलमा रहेको गुहेश्वरी डेन्टल क्लिनिकमा छापामारी सिलबन्दी गरिएको हो। चिकित्सा सेवा महाशाखाका निर्देशक डाक्टर भोलाराम श्रेष्ठको नेतृत्वमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय सहितको टोलीले काठमाडौँका 17 र ललितपुरका 17 मेडिकल, आँखा एवं दाँतका क्लिनिकमा अनुगमन गरेको थियो।
तोकिएको मापदण्ड अनुसार विद्यार्थी भर्ना लिन मेडिकल कलेजलाई सरकारले निर्देशन दिएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डीन कार्यालयले सूचना निकालेर तोकिएको मापदण्डका आधारमा मेरिट लिस्ट अनुसार विद्यार्थी भर्ना लिन मेडिकल कलेजलाई निर्देशन दिएको हो। तोकिए अनुसार शुल्कले भर्ना गर्नुपर्ने भए पनि त्यसो नभएको भन्दै धेरै लिखित उजुरी आएपछि कार्यालयले सूचना नै निकालेर मापदण्ड अनुसार विद्यार्थी भर्ना नलिएको पाइए कार्यवाही गर्ने चेतावनी पनि दिएको छ। सम्बन्धन पाएका मेडिकल कलेजलाई आईओएमको वेबसाइटमा उल्लेख भए अनुसार भर्ना शुल्क लिन पनि सरकारले निर्देशन दिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निक साइमन्स अवार्ड 2016 सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रमा लामो समयदेखि सेवा पुर्याई त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मध्येबाट एकजना स्वास्थ्य कर्मीलाई निक साइमन्स अवार्ड प्रदान गरिनेछ। सो सम्बन्धी थप आवश्यक जानकारी सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ। तसर्थ स्वास्थ्य कर्मीहरूले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी तोकिएको ढाँचामा सम्बन्धित जिल्ला स्वास्थ्य प्रमुखको सिफारिश सहित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 1813 पत्राचार गर्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175 55-54-214 55-20-322 55-24-782 सम्पर्क गर्नुहोला।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
चन्द्रगिरी केबलकार कुन नगरपालिकामा पर्छ?
ए चन्द्रगिरी नगरपालिका, बी गोकर्णेश्वर नगरपालिका।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रगिरी
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसद र प्रदेश सभाको चुनावपछि मात्र स्थानीय चुनाव गर्न मधेसी मोर्चाको माग, उच्च अदालतमा दलको भागभण्डाको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरिएको भन्दै राप्रपा र नेपाल बार एसोसिएशनको विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, काठमाडौँ उपत्यकामा दिनहुँ गाडीको संख्या थपिने र चाप पनि उसै गरी बढ्दै गएको छ। अझ कार्यालय समय बिहान र बेलुका त जामले हैरानी नै खेप्नुपर्ने हुन्छ। त्यस्ता जाम कम गर्दै ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ। मदन पौड्यालको रिपोर्ट।
विमानस्थलमा उड्ने र अवतरण हुने हवाई जहाजको जस्तै आवाज, तर चालक बिनाको, चारवटा पंखा भएको यो ड्रोन क्यामेरा आज ट्राफिक प्रहरी महाशाखा रामशाह पथको चौरमा उड्यो। महाशाखामा काम विशेषले आएका मान्छे र प्रहरीले आकाशमा उड्दै गरेको ड्रोनलाई आँखाले देख्दासम्म उतै फर्केर हेरे। कतिपयले त के उडेको हो भनेर जिज्ञासा पनि राखे। विशिष्ट व्यक्तिको सवारी, जुलुस र बेला बेला भइरहने दुर्घटनाले काठमाडौँमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेतु,
ट्राफिक प्रहरीले मात्र गएर नसक्ने अवस्थामा भइसक्यो। अब
गाडी ठप्पा ठप्पै भएको कारणले गर्दा यो समस्या धेरै हाम्रो ट्राफिक व्यवस्थापन र दुर्घटनामा जटिलता पैदा भएको हो।
एनएमई बैंकले महानगरीय ट्राफिक प्रहरीलाई 2,20,000 रुपियाँ पर्ने डीजीआई कम्पनीको पेन्टियम 4 मोडलको ड्रोन क्यामेरा दिएको हो। एनएमई बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल,
सामाजिक उत्तरदायित्वको लागि बैंकिङ सेक्टर पनि अलिकति अझ अगाडि आउनु पर्यो भनेर राष्ट्र बैंकले चाहिँ एउटा निर्देशित नै गरेका छ। एउटा सर्टन अमाउन्ट हाम्रो प्रफिटको 1% चाहिँ सामाजिक उत्तरदायित्वमा चाहिँ खर्च गर्नुपर्छ भनिराखेको छ र यो समयमा आज चाहिँ यो फेरि यो सामाजिक उत्तरदायित्वको रूपमा हामीले यो जुन गर्न पाइरहेको छौँ यसमा चाहिँ हामीलाई गर्व फिल भइरहेको छ।
यो सँगै नेपाल प्रहरीसँग 3 ड्रोन क्यामेरा भए पनि ट्राफिक प्रहरीले चलाउने गरी पाएको भने पहिलो हो। ड्रोन क्यामेरा उडाएर समस्या पत्ता लगाउन र जाम नियन्त्रण गर्न कसरी सहयोग गर्छ त? महाशाखाका सड़क सुरक्षा अधिकृत सबिन प्रधान,
प्रमुख काम भनेको चाहिँ यसले भिडियो खिचेर हामीलाई दिन्छ, कहाँ सेक्युरिटी ल्याप्सेसहरू छ अथवा हामीले कुन ठाउँमा कस्तो किसिमको प्रहरी परिचालन गर्यौँ भने त्यो प्रहरी परिचालन चाहिँ प्रभावकारी हुन जान्छ भन्ने कुरा चाहिँ यसको भिडियो फुटेजबाट हामीले सबै कुरा हेर्न सक्ने भएको कारणले गर्दाखेरि त्यो एउटा एडभान्टेज हुन्छ पुलिसलाई।
ठ्याक्कै अगाडिका कुरा देख्न र विश्लेषण गर्न त आँखाले पनि सक्छ, तर ड्रोनको माध्यमले आँखाले देख्न नसक्ने टाढा टाढाका कुरालाई पनि खिचेर देखाउन सक्नेछ। ड्रोनलाई कन्ट्रोल गर्न छुट्टै मोबाइल पनि छ, टाढाका दृश्य हेर्न मोबाइल अनिवार्य रहेको छ। यो झण्डै 7 पर जान र 27 आकाशमा उड्न सक्छ। प्राविधिक अशोक श्रेष्ठ,
जस्तो प्लेन तपाईँको उडेसी उडिन्छ र सर्टेन ठाउँमा पुगेर ल्यान्ड गर्छ, यो चाहिँ त्यहीँ लाइक होभर भएर बसिराख्न सक्छ। पोके क्यामेरा हो जुनमा चाहिँ तपाईँको रेकर्ड गर्दाखेरि चाहिँ धेरै नै क्ल्यारिटी आउँछ, भनेको एकदम हाई रिजोल्युसनको, जुनले गर्दा चाहिँ तपाईँको नर्मल अरूमा भन्दा चाहिँ धेरै हाई रिजोल्युसन हुन्छ, चलिआएको फोके छ। फ्लाइट टाइम चाहिँ तपाईँको डिपेन्ड अपन द कन्डिसन 27 क्लेम गरेको हुन्छ कम्पनीले, तर अब हाम्रो वेदर कन्डिसनहरू र विन्ड कन्डिसनहरू त्यसले अलिकति फरक पार्न सक्छ।
हात हल्लाएर काम गर्दै आएको ट्राफिक प्रहरीलाई यो नयाँ प्रविधिले सहयोग त पुग्नेछ नै, भूकम्प जस्ता प्रकोपको बेला पनि तत्काल उद्धारमा उत्तिकै उपयोगी हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावितका लागि गुनासो तत्काल सम्बोधन गर्ने भएको छ। भूकम्प अति प्रभावित 14 जिल्लाबाट प्राधिकरणमा परेका 2,00,000 गुनासामध्ये तत्काल 87,000 गुनासा सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डाक्टर संजय शर्माले जानकारी दिनुभयो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्राधिकरण भूकम्प प्रभावित नागरिकका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पार्नुभएको। प्राधिकरणले यसअघि नै 80,000 गुनासा फर्स्युट गरिसकेको छ।
हरेक दिन बिहान 10:30 3 बन्द हुँदै आएको चितवनको नारायणगढ मुगलिन सड़क देवघाट मेलालाई ध्यानमा राखेर भोलि एक दिन 24 खुल्ने भएको छ। माघे संक्रान्तिको अवसरमा देवघाटमा अहिले मेला शुरू भएको र त्यो मेला भोलि दिनभर चल्ने तथा मेला भर्न टाढा टाढाबाट भक्तजन पुग्ने भएकाले भोलि सड़क खुल्ला रहने नारायणगढ मुगलिन सड़क आयोजनाले जनाएको छ। देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा एकपटकमा 100 मात्रै आवत जावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो।
रौतहटमा सरकारी वनको 106 जग्गा भूमाफियाले आफ्नो नाममा गराएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सहितका विभिन्न निकायले छानबिन शुरू गरेका छन्। तत्कालीन 5 नापी गोस्वारा कार्यालय सर्लाहीले विभिन्न निकायको चलखेलमा रौतहटको राष्ट्रिय वन अन्तर्गत पर्ने सरकारी वनको 106 जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय रौतहट, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय हेटौँडा, मालपोत कार्यालय रौतहट लगायतका निकायले अनुसन्धान तथा छानबिन शुरू गरेका हुन्।
खोटाङको दिक्तेल नगरपालिकाको मेवाखोलाबाट उत्पादन गरिएको 1 क्षमताको मेवाखोला हाइड्रो पावर आज उद्घाटन गरिएको छ। 2.5 विद्युत खपत भइरहेकोमा मेवाखोलाबाट उत्पादित 1 विद्युत थप भएपछि खोटाङमा विद्युत भार कटौती नहुने भएको छ। मेवाखोलाबाट उत्पादित विद्युत बुइपामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनको सब स्टेशनमा जोडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ।
साझा यातायातले काठमाडौँ उपत्यका बाहिरका रूटमा लाग्ने भाडा 20% छुट दिने भएको छ। दशैंदेखि लामो दूरीमा पनि बस सञ्चालनमा ल्याएको साझाले यात्रुलाई राहत दिन भन्दै छुटको व्यवस्था गर्न लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले बताउनुभयो। साझाले अहिले उपत्यका बाहिर वीरगंज, भैरहवा, गोर्खा र बागलुङमा बस सञ्चालन गर्दै आएको छ।
कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन्। स्थानीय बेलडाँडी र त्रिभुवन बस्ती पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीय बासिन्दाले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबूत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा सशस्त्र प्रहरी पोस्ट स्थापना गर्न माग गरेका हुन्। खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, भारतीय पक्षको हेपाह प्रवृत्ति सहनु परेको भन्दै पुनर्वास नगरपालिकाका स्थानीय बासिन्दाले खुला सिमानाका कारण स्थानीय बजारमा तस्करी समेत मौलाएको बताएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
हामी सबै जुटौ,
पुनर्निर्माणमा अघि बढौ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले देशको पुरातन सोच र ऐन कानूनमा रहेको अन्तर्विरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती भइरहेको बताउनु भएको छ। नेपाल पोल्ट्री महासंघको तेस्रो अधिवेशनको काठमाडौँमा आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अब विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामान्य सुधारको ढंगबाट नभई तत्काल परिणाम देखिने काम होस् भन्ने आफूले चाहेको बताउँदै उहाँले पोल्ट्री व्यवसाय क्षेत्रका आयकर छूट र टहरा निर्माण लगायतमा सहुलियत दिने विषयलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताउनुभयो।
बैतडीको तल्लो स्वारडका सन्तोष सिंह ठकुराठीले गाउँको उदयदेव स्वास्थ्य चौकीका लागि 5 लाख रूपियाँ बराबरको जग्गा दान गर्नुभएको छ। ठकुराठीले झण्डै 5 लाख रूपियाँ बराबरको 4.5 रूपनी जग्गा दान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ। यसअघि स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेकाले अब यो जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले बताउनुभयो।
ओखलढुङ्गाका भूकम्प पीड़ितलाई अनुदान वितरण गर्न फेरि पनि शिविर सञ्चालन हुने भएको छ। भूकम्प पीड़ितसँगै रकम असुलेर सांसद नेता र कर्मचारीले हेलिकप्टर चढ़ेको भन्दै समाचार सार्वजनिक भएपछि शिविर स्थगित भएको थियो। अब सञ्चालन हुने शिविर स्थानीय तहमै व्यवस्थापन गर्न निर्देशन आएको एक गाविस सचिवले बताएका छन्। शिविर स्थगित भएपछि टारकेराबारी र गामनाङटार गाविसका आधा जसो पीड़ितले भने सदरमुकाम नै पुगेर अनुदान बुझिसकेका छन्।
दर्ता प्रक्रिया झन्झटिलो रहेका कारण लघु साना तथा मझौला उद्योगीहरूले उद्योग दर्ता गर्न नसकेको बताएका छन्। विराटनगरमा घरेलु तथा साना उद्योग विभागले गरेको अन्तर्क्रियाका सहभागीले राज्यले हरेक सरकारी निकायमा समन्वयको अभावका कारण दर्ता प्रक्रिया झन्झटिलो रहेको बताएका हुन्।
मेरो पनि भन्नु छ।
न्याय परिषदले रातारात न्यायाधीश नियुक्त गरेको खबरमा फेसबुकमा पौडेल सचिन व्यङ्ग्य गर्नुहुन्छ, हरेक निर्णय गर्न मध्यरात नै कुर्नुपर्ने, सबै लाटो कोसेर हुन् कि क्या हो।
फेसबुकमै जगत श्यामु सोध्नुहुन्छ, न्यायपालिका कहिले स्वतन्त्र र निष्पक्ष होला।
जयकृष्ण दुलालको ट्वीट छ, न्यायाधीशमा नेताहरूका भतिज, फुपूका छोराछोरी, पूर्व स्वकीय सचिव, साला सिफारिश गरिएको सुन्दा दिक्क लाग्यो, अरू कोही योग्य नभएर हो।
खोटाङका बिग्रोल सन्तोषले पठाएको एसएमएसमा लेखिएको छ, मलेसिया लगायत खाडीका देशमा जान सरकार 10,000 लाग्छ भन्छ, अनि म्यान पावर 80,000 देखि 1,50,000 रुपियाँसम्म लिन्छ, यो कस्तो नीति।
फेसबुकमा हेभन किङ पौडेल नाम राखेका साथी लेख्नुहुन्छ, हिजो आज विदेश जानका लागि म्यान पावरमा कुनै देशको बारेमा फोन मार्फत बुझ्न खोज्दा किन लागतको जानकारी दिँदैनन्, यसको जवाब श्रम मन्त्रालयलाई थाहा हुन्छ कि हुँदैन।
अनि युवराज सापकोटा ट्वीट गर्नुहुन्छ, अलिक बुद्धि भएकाहरू कोही अमेरिका त कोही अस्ट्रेलिया जान्छन्, बल भएकाहरू खाडी जान्छन्, अनि बाँकी रहेकाहरू माझमा विकासका योजना सुनाउँछ सरकार, अनि कहिले र कसरी बन्छ देश।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र ऋग्वेद शर्मा। अब विदेशको खबर। दक्षिण पूर्वी एसियामा सन् 2030 वायु प्रदूषणका कारण हुने मृत्यु 3 गुणाले बढ़ने एक अध्ययनले देखाएको छ। अमेरिकाको हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानका अनुसार दक्षिण पूर्वी एसियामा ऊर्जाका लागि कोइलाको प्रयोग 3 गुणाले बढ़ने र त्यसैका कारण वायु प्रदूषण सम्बन्धित मृत्यु समेत बढ़नेछ। अध्ययन अनुसार हरेक वर्ष दक्षिण पूर्वी एसियाली देशमा वायु प्रदूषणका कारण 20,000 मानिसले ज्यान गुमाउने गरेका छन् भने यो संख्या सन् 2030 70,000 पुग्नेछ। अनुसन्धानकर्ताहरूले जनसंख्या वृद्धि, शहरी क्षेत्रमा बसाई चराई, आर्थिक विकास लगायतका कारण दक्षिण पूर्वी एसियामा विद्युतको माग बढ़ेको र त्यसको पूर्तिका लागि कोइलाको प्रयोग सहज मानिने भएकाले जनस्वास्थ्यको समस्या को भन्दा जटिल हुने बताएका हुन्। चीन र भारतको वायु प्रदूषणलाई वैज्ञानिकहरूले गम्भीर रूपमा लिन थालेपछि त्यस क्षेत्रमा कोइलाबाट बिजुली उत्पादन कम गर्ने रणनीतिहरू बन्न थालेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। संकटा क्लब कैलालीको धनगढ़ीमा चलिरहेको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा घरेलु टोली सुदूरपश्चिम 11 1-0 हराउँदै संकटाले उपाधि यात्रा तय गरेको हो। संकटालाई जिताउन अमित तामाङले गोल गरे। संकटाले उपाधिका लागि भोलि हुने फाइनलमा मनाङ मर्स्याङदीसँग खेल्नेछ।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँमा चलिरहेको रुसलान कप क्रिकेटको सेमी फाइनल प्रवेश गरेका छन्। भएको पहिलो क्वार्टर फाइनलमा पुलिसले हिमालयन व्हाइट हाउस कलेजलाई 8 हराएको हो। आजै भएको अर्को क्वार्टर फाइनलमा आर्मीले रोयल पीसी फाइटरलाई 10 हरायो।
र नेपालका नम्बर 1 गल्फ खेलाड़ी शिवराम श्रेष्ठले सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन्। उनको यो 32 उपाधि हो। उनले नगद 75,000 रूपियाँ पुरस्कार पाएका छन्। गोकर्ण गल्फ कोर्समा आज सकिएको खेलमा भुवन नगरकोटी दोस्रो भए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संसद र प्रदेश सभाको चुनावपछि मात्र स्थानीय चुनाव गर्न मधेसी मोर्चाको माग, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्नेमा सांसदहरूको जोड़,
उच्च अदालतमा 80 न्यायाधीश नियुक्तिका लागि सिफारिश, दलको भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै राप्रपाको आपत्ति, बारको पनि विरोध,
काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्न अब ड्रोन क्यामेराको प्रयोग गरिने, ट्राफिक जाम हटाउन र सुरक्षा व्यवस्था कायम राख्न सहज हुने विश्वास,
दक्षिण पूर्वी एसियामा सन् 2030 वायु प्रदूषणका कारण हुने मृत्यु 3 गुणा बढ्ने, ऊर्जाका लागि कोइलाको प्रयोग नै वायु प्रदूषणको मुख्य कारण,
र संघटा क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।